नमस्ते श्रोताहरूमा, हाम्रो चौतारी कार्यक्रमको तर्फबाट म श्रीधर बस्नेतको हार्दिक स्वागत र अभिवादन। आज 2076 साल मङ्सिर महिनाको 27 गते, तदनुसार डिसेम्बर महिनाको 13 तारिक 2019 र शुक्रबार हो। कार्यक्रमलाई श्रोताहरूले प्लानेट एफएमको 104.6 सुनिरहनु भएको छ र यो कार्यक्रमलाई सधैँ शुक्रबार साँझ 6:50 देखि 7:20 सुन्न सकिन्छ र अनलाइनबाट पनि सुन्न सकिन्छ planetaudio.org.nz गएर। कार्यक्रममा हामी नेपालतिरका ताजा घटना समाचार र न्युजिल्यान्डतिरका पनि गतिविधिहरू हामी समेट्दछौँ। गएको शुक्रबारको कार्यक्रममा पनि हामीले नेपाली भूमि मिचेर भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको बारे छलफल गरेका थियौँ। आज पनि यो विषय निकै संवेदनशील रूपमा रहिरहेको छ, किनकि देशको भूभाग अर्थात् नेपालको सार्वभौमिकतामा आँच आएको छ विगत 60 वर्षभन्दा अघिदेखि, र भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर बसेको तथ्य पनि हामी सामु छर्लङ्ग छ। तर यो अवधिमा यतिवटा सरकार व्यवस्था परिवर्तन हुँदा हुँदै पनि सरकारी स्तरमा भारतसम्म कुरा गर्ने हिम्मत राखेनन्। यो कुराहरूलाई पनि हामी आज हामी विशेष छलफलको रूपमा राख्नेछौँ। श्रोताहरू, सर्वप्रथम नेपाललाई माया गर्ने नेपाली भावनाको एउटा गीत सुनौ।
हाम्रो सीमा नागे माधवपुर छ नेपालीको आज तिमलाई आए माधवपुर छ नेपालीको आज तिमलाई आए आज तिमलाई आए आमा तिमलाई हो नेपालीले कति माया गरेछन् जता गयो छाती भरि दस विफुलछन् जता गयो साथी भरि तिम्रै दस विफुलछन् आमा तिम्रै हो नेपालीले
श्रोताहरू सुगौली सन्धिपछि तय भएको महाकाली नदी पूर्वको भूभाग नेपालको हुनेछ भनेर किटान हुँदाहुँदै भारतले अतिक्रमण गर्नु र अहिले नक्सामा नै समेट्नु ज्यादै निन्दनीय छ। यसबारे नेपाल सरकारले कूटनीतिक पहल गरेर आफ्नो भूभाग फिर्ता लिनुपर्छ। यो सीमा विवाद बारे धेरै पटक कुरा चर्चा हुन्छ तर त्यतिकै सेलाउँछ। तर हाम्रो भूभाग किन मिचिन्छ, किन अतिक्रमण हुन्छ र आफ्नो भूभागलाई समेट्न हामी किन समर्थ छैनौँ, यसबारे परराष्ट्रविद तथा भारतका लागि नेपाली पूर्व राजदूत भेषबहादुर थापाले पनि केही बोल्नु भएको छ। यसको पृष्ठभूमि उहाँले अलिकति यसरी बताउनुहुन्छ।
पहिलो कुरो त हेर्नुहोस्, यो लामो अवधिदेखि विवादित विषय भएको, आज मात्र उठेको होइन, हिजो नयाँ नक्सा भारतले जारी गरेको पछि चर्किएको हो। एकपल्ट व्यक्त प्रकारले हेर्दाखेरि चाहिँ नि सरसल्लाह नभइकन त्यति मात्र होइन, नेपालले लामो अवधिदेखि यी विषयहरूमा विरोध जनाएर आफ्नो स्वामित्व भएको कुराको प्रचार प्रसार लगातार गरेको छ, पत्राचार गरेको छ, कूटनैतिक तहमा चाहिँ संवाद भएको छ, राजनैतिक तहमा संवाद भएको छ, बीच बीचमा समाधानको खोजीको प्रयत्न पनि भएको छ, यो अवश्य भएको हो। तर कुनै न कुनै प्रकारबाट ढिलो होस् चाँडो होस् यो समस्याको समाधान हुनैपर्छ, किनकि दुईटा नजिचको छिमेकी मित्र राष्ट्रहरूको बिचमा वैमनस्यको काँडा सधैँ तिखो पारेर राख्नु चाहिँ नि दुवै देशको हितमा छैन भन्ने कुरा हामीले सुरुदेखि नै भन्दै आएको हो। अब मेरो यो विषयको ज्ञान चाहिँ राजदूत हुँदाखेरि भारतमा बिच बिचमा भएको कुराखेरि भारत सरकार छ, नेपालको प्रतिनिधिहरू छ, यो प्राविधिक यसको पक्ष पनि छ, ऐतिहासिक पक्ष पनि छ, र त्यसको चाहिँ सार्वभौमिकताको चाहिँ संरक्षणसँग पनि सम्बन्धित छ। अब फर्केर हेर्दाखेरि चाहिँ के देखिन्छ भन्नुहुन्छ भने मैले बुझेअनुसार चाहिँ जुन बेलामा भारत र चीन हाम्रो दुइटै नजिकका छिमेकीहरूको बिचमा चिसोपन बढ्दै गयो, लडाइँको सम्भावना देखा पर्दै गयो, त्यो बेलामा हामीहरूको चाहिँ नोम्यान्स ल्यान्ड जस्तो ज्यादै कम जनघनत्व भएको ठाउँ, चिसो बढी भएको ठाउँ, बस्ती कम भएको ठाउँ, त्यो बेलामा चाहिँ गएर अतिक्रमण भनौँ या चाहिँ गएर कब्जा गरियो कुरा हामीले पछि मात्र त थाहा पायो, कुनै सरसल्लाहको आधार भएको होइन, उसले आफ्नो सुरक्षाको दृष्टिकोणले होस् या के कारणले होस् जुन अतिक्रमण भयो र चाहिँ कब्जा भयो त्यो कुरो नेपालको लागि नेपालको जानकारीमा आउँदाखेरि त्यो सिद्धि युद्ध मात्र होइन युद्ध नै सुरु भइसकेको थियो। त्यो बेलामा मैले यो कुरो पछि थाहा पाएर चाहिँ नेपालमा आएर खोजी नीति गर्दाखेरि राजा महेन्द्रले त्यो बेलाको गृह सचिवले चाहिँ यो कुरा चाहिँ व्यक्त गर्दाखेरि प्राय भएको बेलामा यस्तो प्रश्न उठायो भने पक्षधार भएको जस्तो हुन्छ, प्राय सकिएपछि यो कुरा उठाउने भन्ने किसिमको निर्देशन दिएको भन्ने कुरा मैले स्वयं त्यो बेलाको गृह सचिवले भनेको कुरा मैले आफैले सुनेको छु। छत्र विक्रम राणा उहाँ आर्मीबाट जानुभयो, अब म आउँदैछु यसमा। त्यसपछि धेरै लामो अवधिसम्म चाहिँ यो समस्या यथावत रह्यो, हामीले पनि तीव्रताको साथ खोजिलिति गरेनौँ, उनीहरूले पनि कानमा त्यसलाई हालेर बसे जस्तो हामीले गरेको चाहिँ विरोधहरूलाई चाहिँ सुनेको नसुनी अवधारणा राखे। विरोध त हामीले त्यही बेलादेखि सुरु भएको, विरोध सुरु भएको यसको जानकारी भएको केही समय पछिदेखि नै भएको हो। यो चाहिँ 1963 चाहिँ भएको हुनसक्छ, यो मेरो अनुमान हो। एक्ज्याक्ट डेट चाहिँ मैले खोजिलिति पनि गरिनँ, मेरो फेरि त्यति तत्काल नै निकट सम्बन्धको विषय पनि भएन। अब त्यसपछि म आफैले चाहिँ बिहोरेको कुरा कहाँसम्म भन्नुहुन्छ भने दुई देशको सर्भेयर जनरलहरूको अध्यक्षतामा देहरादुनमा एउटा बैठक भयो। त्यो बैठक सकिएपछि हाम्रो महानिर्देशक र उनीहरूको चाहिँ डाइरेक्टर जनरल भन्नुहुन्छ, तिनीहरूलाई बैठक सकिएपछि मैले दूतावासमा खालको लागि बोलाउँदाखेरि जानकारी के भयो भने कुरा मिलेन, यथावत अवस्थामा र हाम्रो माग उनीहरूले नोट गरे, उनीहरूले चाहिँ यसको बारेमा प्रतिक्रिया दिएन। मैले त्यो बेलाको चाहिँ दार्जिलिङ जनरल सिंहलाई अनि सोधेँ कि तपाईँहरूको चाहिँ स्वामित्व नभएको ठाउँमा गएर किन बसेको भन्दा उहाँले के भन्नु भने हिज उहाँले भनेको एक्ज्याक्ट शब्द के हो, हिज हाइनेस गेभ इट टु अस। त्यो बेलामा उहाँले हिज म्याजेस्टी भन्न जान्नु भएन, अनि मैले नेपालमा हिज भेज आइन छैन कि हिज म्याजेस्टी छ कि एक्सलेन्सी छ, र यसको दिने अधिकार चाहिँ न राजालाई छ न त्यो बेलाको चाहिँ राष्ट्रिय पञ्चायतलाई छ, कसैको पनि अधिकार छैन भूभाग दिने कुरो, हेड अफ स्टेटलाई पनि छैन, कसैलाई पनि छैन भन्दाखेरि उहाँले जवाब दिनु भएन। भन्दाखेरि जुन कुरो उहाँले चाहिँ नि समाधानको खोजीमा भारतीय पक्षको धारणा उहाँले व्यक्त गर्नुभयो त्यसको आधार केही थिएन, त्यसलाई ल्याएर मैले पहिले भनेको कुरा सोझोड्दाखेरि कब्जा उनीहरूले सोधेर गरेको साधेर गरेको या चाहिँ सहमतिको आधारमा गरेको होइन, तर गरेपछि त्यो यसको यो मुद्दालाई अगाडि बढाउने कुरामा हामीहरूले चाहिँ युद्धको अन्त नहुन्जेलसम्म कुरेको हो, र त्यसपछि पनि तत्कालै हामीले चाहिँ उठाउनुमा यसलाई निरन्तरता दिन भनौँ न विरोध जनायौँ तर निरन्तरता दिने यसलाई चाहिँ प्रस्तुत गर्ने चाहिँ जमर्को चाहिँ भएन।
यसरी भारतीय पक्षले नेपालको आवाजलाई सुनेको नसुने गरी नेपालको भूमि अतिक्रमण गरेर बसेको हुँदा यसको फिर्ता लिनको लागि नेपालले हर तरको प्रयास गर्नुपर्छ भन्ने सबै नेपालीहरूलाई लाग्नु स्वाभाविकै हो। श्रोताहरू अब फेरि मनोरञ्जन गरौं एउटा सुमधुर मिठो गीतबाट, हजार जुनीसम्म खोजी बसे तिमीलाई।
हजार जुनी सम्मा खोजी बसे तिमीलाई माया मेरो युग युग सम्मा तिमीलाई
नेपालमा 13 दक्षिण एसियाली खेलकुद सम्पन्न भयो अस्ति मंगलबार 10 डिसेम्बरका दिन निकै उत्साहपूर्ण अवस्थामा समापन भयो प्रधानमन्त्रीले सन्देश पनि दिनुभयो भिडियोबाट मर्यादित र मैत्रीभावलाई केन्द्रबिन्दुमा राखेर नेपाली खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनको लागि बधाई पनि दिए प्रधानमन्त्रीले अन्तिम दिन भएको फुटबल खेलमा नेपालले भुटानलाई एक गोलका विरुद्ध दुई गोलले पराजित पनि गरेको थियो र स्वर्ण पदक पनि प्राप्त गर्यो नेपाल 51 स्वर्ण सहित भारतपछि दोस्रो स्थानमा रह्यो पदक तालिकामा दुई वर्षपछि पाकिस्तानमा हुने गरी समापन भएको यो 13 दक्षिण एसियाली खेलकुदमा धेरै खेलाडी धेरै पदक र खर्च पनि धेरै भएको थियो जे होस् कमसल खेलकुदका सामान सीमित सुविधा सामान्य दर्शकलाई पुलिसले लाठीचार्ज गरे पनि खेलकुद भने सम्पन्न भयो सम्पूर्ण नेपाली टिमले उत्साहपूर्ण खेल प्रदर्शन गरेकोमा धेरै स्वर्ण प्राप्त गर्ने गौरीका सिंह लगायत नेपाली टिमलाई हाम्रो पनि बधाई छ यति बेला फेरि सुनौ श्रोताहरू एउटा रमाइलो गीत जुन गीत पुरानो गीतलाई नयाँ ढंगबाट गाइएको छ यो लोकगीत मध्येको पनि एउटा धेरै लोकप्रिय गीत हो श्रोताहरू सुनौ
भाग्यमा लेख्या रहेछ तिमी मेरै हुन हजुर तिमी मेरै हुन
न्यूजील्याण्डको अकल्याण्डमा यो हप्ता दुईवटा राम्रा राम्रा कार्यक्रमहरूको समापन कार्यक्रम सम्पन्न भयो। पहिला थियो गएको शनिबारका दिन अर्थात् 7 दिसम्बरका दिन भएको एउटा प्रेजेन्टेसन कार्यक्रम वेलबिङ प्रोजेक्ट लेड बाई नेप्लिज कम्युनिटी इन अकल्याण्ड। कम्युनिटी वेलबिङ रिसर्च टिमद्वारा सञ्चालित उक्त प्रोजेक्टमा नेपाली समुदायका धेरै सदस्यहरूको सहभागिता थियो। त्यस्तै नेपाली कम्युनिटी अर्गनाइजेसनहरू, एसियन माइग्रेन्ट रिप्रेजेन्टेटिभ्सहरू, डिस्ट्रिक्ट हेल्थ बोर्ड लगायत र एयुटीको महत्वपूर्ण सहभागिता र योगदान रहेको थियो। उक्त प्रेजेन्टेसन कार्यक्रममा कम्युनिटी वेलबिङ रिसर्च टिमको तर्फबाट प्रोजेक्टसँग गाँसिएका विभिन्न पक्षहरूको विस्तृत विवरण पनि प्रस्तुत गरिएको थियो। समापन समारोहलाई सहभागीका तर्फबाट प्रस्तुत गीत, नृत्य र सांस्कृतिक झाँकीले कार्यक्रमको भव्यता बढाएको थियो। यस कार्यक्रममा संलग्न सबै सहभागीहरूमा हाम्रो बधाई छ। साथै उक्त कम्युनिटी वेलबिङ रिसर्च टिममा संलग्न सबैलाई यस्तो उपयोगी र फाइदामूलक कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गत 11 डिसेम्बर बुधबारका दिन अर्को कार्यक्रमको पनि समापन थियो। हेन्डरसन म्यासे लोकल बोर्डको सहयोगमा न्यूजील्याण्ड नेप्लिज एसोसिएसनद्वारा सञ्चालित इन केस अफ इमर्जेन्सी अर्थात् आइसिई वर्कसप 20 जना भन्दा बढी सहभागी भएको र 3 हप्तासम्म चलेको उक्त वर्कसपमा इमर्जेन्सी भनेको कस्तो अवस्था हो, ती अवस्थामा हाम्रो पूर्व तयारी कस्तो हुनुपर्छ, घर तथा समुदायका सदस्य बीचका सम्बन्ध आदि विविध पक्षबारे छलफल र विचार विमर्शहरू भएका थिए। अकल्याण्ड काउन्सिलको सिभिल डिफेन्स एन्ड इमर्जेन्सी म्यानेजमेन्ट टिमद्वारा तयार पारिएको तथा सेप्स 9 का फेसिलिटेटरद्वारा सञ्चालित उक्त कार्यक्रमको समापनमा हेन्डरसन म्यासे लोकल बोर्डका तर्फबाट विलियम फ्लावेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। यस्तो उपयोगी कार्यक्रममा सहभागी सबैलाई बधाई छ र कार्यक्रमको आयोजना गर्ने न्यूजील्याण्ड नेप्लिज एसोसिएसनका एक्जिक्युटिभ टिमलाई पनि हाम्रो धेरै धन्यवाद छ। श्रोताहरू यी थिए न्यूजील्याण्डको अकल्याण्डमा भएका नेपाली समुदायको गत हप्ताका गतिविधिहरू। श्रोताहरू नेपाली समुदायभित्र कुनै उल्लेख्य कार्यक्रमहरू गतिविधिहरू भएका छन् भने हामीलाई लेखी पठाउनुहोस्, सम्पर्क गर्नुहोस्, हामीले यस कार्यक्रममा समावेश गरेर प्रस्तुत गरिदिनेछौँ। अब कार्यक्रमको अन्तिमतिर आइपुग्न लाग्दा हामी श्रोताहरूसँग बिदा हुनुहुँदा अगाडि एउटा राम्रो मिठो र रमाइलो एउटा गीत सुनाउन चाहन्छौँ। केही वर्ष अगाडि नेपाल आइडल बनेका रवि ओडको स्वरमा र हामी पनि हाम्रो चौतारीबाट श्रोताहरूसँग छुट्टिने अनुमति माग्दछौँ। यहाँको सप्तान्त रमाइलो होस्, सुखद होस्। नमस्ते।
छम यो मन के कुराले चुन्न सानो बाजा टिन टिन पिन टिन ठूला बाजा हुन्न तिमी बाहेक कसम यो मन के कुराले चुन्न मतमाली बोटे चलीले रे मै तान्यो मलाई तान्यो लाउन मलाई तान्यो तिम्रो त्यो मिठो बोलीले सानो बाजा टिन टिन पिन टिन ठूलो बाजा गुन्न तिमी बाहेक कसम यो मन के कुराले चुन्न मखमली बुट्टे चोलीले मै तान्यो मलाई तान्यो